नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल असार 2 गते सोमबार, आषाढ कृष्ण पक्ष पञ्चमी तिथि। तदनुसार 16 जून सन् 2025, नेपाल सम्बत 1145, आज तसलागा 5। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। बंगलादेशमा विद्युत निर्यात शुरू शीर्षकको खबर छ। नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि यस वर्षका लागि बंगलादेशमा विद्युत निर्यात शुरू गरेको छ। हरेक वर्ष जून 15 नोभेम्बर 15 पाँच महिना 40 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता अनुसार शनिबार राति 12 बजेपछि विद्युत निर्यात शुरू गरेको हो। नेपाल विद्युत प्राधिकरणले गए राति असार 1 अर्थात जून 15-12 बजेबाट भारतीय प्रसारण लाइन हुँदै 40 मेगावाट विद्युत बंगलादेश निर्यात गरेको हो। पहिलो पटक गत वर्ष कार्तिक 30 11 घण्टा 30 मिनटका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत निर्यात भएको थियो। गत वर्षको असोज 16 गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनपीटीसी विद्युत व्यापार निगम लिमिटेड भारत बीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर भएको थियो। बंगलादेशमा विद्युत निर्यातबारे जानकारी दिन हिजो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले यो वर्ष बंगलादेशमा विद्युत व्यापारबाट करिब 5 अर्ब 25 करोड़ रूपियाँ आमदानी हुने जानकारी दिनुभयो। मन्त्री खड्काले ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल हुने लक्ष्य अनुसार 10 वर्षमा 28,500 मेगावाट विद्युत उत्पादन गरी भारतलाई 10,000 र बंगलादेशलाई 5,000 मेगावाट निर्यात गर्ने गृह कार्यमा सरकार लागि परेको बताउनुभयो। पत्रकार सम्मेलनमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले बंगलादेशले विद्युत निर्यातको रकम प्राप्तिमा कुनै समस्या नहुने स्पष्ट पार्नुभयो। गत वर्ष एक दिन भएको विद्युत निर्यातको रकम प्राप्त नभएको भए पनि असारको बिलिङसँगै प्राप्त हुने उहाँले जानकारी दिनुभयो। बंगलादेशमा विद्युत निर्यात शुरू शीर्षकको यो खबर गोर्खापत्र दैनिकको अग्र पृष्ठमा प्रकाशित छ। वडा कार्यालयलाई स्थानीय नागरिकको प्रभावकारी सेवा प्रवाह बिन्दु डेलिभरी प्वाइन्टका रूपमा विकास गर्न स्थानीय शासन विज्ञहरूले सुझाव दिनुभएको छ। स्थानीय तहका एक कार्यालय अहिले पनि सेवा प्रवाह बिन्दु नै भए पनि प्रभावकारी रूपमा वडा कार्यालय विकास हुन सकेका छैनन्। वडा कार्यालयबाट दैनिक रूपमा प्रदान गर्ने सेवालाई छिटो छरितो सहज र चुस्त बनाई वडा कार्यालयलाई प्रभावकारी सेवा प्रवाह बिन्दुका रूपमा विकास गर्दा मात्र स्थानीय नागरिकले वडा कार्यालयप्रति अपनत्व महसुस गर्ने तर्क विज्ञहरूको छ। स्थानीय तहको आधारभूत जग भनेकै स्थानीय तहका वडा कार्यालय भएकोले वडा कार्यालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउनुपर्ने सुझाव विज्ञहरूको छ। वडाभित्रको योजना तर्जुमा कार्यान्वयन तथा अनुगमन, तथ्याङ्कको अध्यावधिक तथा संरक्षण, विकास कार्य, नियमित नियमन कार्य र सिफारिश तथा प्रमाणित गर्ने काम गर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख गरिएको छ। तर सबै वडा कार्यालयले उक्त कार्य व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेका छैनन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पूर्वाध्यक्ष बालानन्द पौडेलले वडा कार्यालयलाई सेवा प्रवाह बिन्दुका रूपमा विकास गर्न वडाध्यक्ष र वडा सदस्यको क्षमता विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। वडा कार्यालय सेवा प्रवाह बिन्दु शीर्षकको यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टबाट इजरायल इरान द्वन्द चर्किँदै नेपाली सुरक्षित शीर्षकको खबर लिँदैछौ। इजरायल र इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल इजरायलमा करिब 5,500 र इरानमा करिब 12 जना नेपाली छन्। इजरायल र इरानबीच पछिल्ला 3 दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले तेल अभिव र दोहा स्थित नेपाली राजदूतहरूलाई सम्पर्क गरी त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ। परराष्ट्र मन्त्री देउवाले नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेको सुरक्षा सतर्कता सम्बन्धी अध्यावधिक सूचना नियमित रूपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न पनि भन्नुभएको छ। इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यकता अनुसार उपयुक्त कदम चालिने तेल अभिव र दोहा स्थित नेपाली दूतावासले जनाएको छ। आइतबार तेहरानभरि विस्फोटहरू सुनिए। इरानी मीडियाले तेहरान प्रहरी मुख्यालयमा आक्रमण भएको जनाएको छ भने अन्य धेरै स्थलहरूमा गोलाबारी भएको छ। रातारात इजरायलले पनि तेहरानका तेल डिपोहरूमा आक्रमण गर्यो। त्यसै गरी इरानले पनि इजरायलमा ब्यालिस्टिक मिसाइलका दुई छालहरू प्रहार गर्यो, जसमा कम्तीमा 10 जनाको मृत्यु भएको छ। आइतबार पनि अर्को छाल प्रहार गरेको जनाइएको छ। इजरायली सेनाले आइतबार इरानबाट थप क्षेपास्त्रहरू प्रहार गरिएको जनाएको छ। ऊर्जा र रक्षा पूर्वाधारमा इजरायली आक्रमणपछि इरान इजरायल द्वन्द अझै चर्किने देखिएको छ। आफूहरूले कुनै एक क्षणका लागि पनि आक्रमण गर्न नछोड्ने इजरायली सेनाले जनाएको छ। आक्रमणमा परि इजरायलमा कम्तीमा 13 जनाको मृत्यु पुष्टि भएको छ। इजरायली अपरेशनको एक घोषित लक्ष्य इरानलाई आणविक बम विकास गर्नबाट रोक्नु रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जनाउनु भएको छ। प्रधानमन्त्री नेतान्याहुले इजरायलको अस्तित्वका लागि इरानी खतरालाई पन्छाउन सैन्य अपरेशन राइजिङ लायन शुरू गरेको जानकारी दिनुभयो। दशकौंदेखि तेहरानका आतंककारीहरूले इजरायलको विनाशका लागि खुलेआम आह्वान गर्दै आएका आणविक हतियार विकास गर्ने कार्यक्रमका साथै उनीहरूले आफ्नो नरसंहारको बयानबाजीलाई समर्थन गरेका, हालैका वर्षहरूमा उनीहरूले 9 वटा आणविक बम बनाउन पर्याप्त युरेनियम जम्मा गरेका लगायतका कारणले गर्दा आफूले उक्त अपरेशन शुरू गरेको उहाँले एक वक्तव्य मार्फत जनाउनु भएको छ। इजरायल इरान द्वन्द चर्किँदै नेपाली सुरक्षित शीर्षक दिएर यो खबर अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा प्रकाशन गरेको छ। आजको कान्तिपुर दैनिकबाट विद्यालयमै कृषि कर्म शीर्षकको खबर लिँदैछौ। विद्यालय भन्नासाथ घण्टी बजेपछि कक्षा कोठामा पस्ने र घण्टी बजेकै सुनेपछि किताब कापी बोकेर निस्कने ठाउँ हो भन्ने आम बुझाइ छ। चन्द्रकोट गाउँपालिका 2 विद्यालयमा भने फरक अभ्यास छ। त्यहाँका विद्यार्थी किताब कापी बोकेर कक्षा कोठामा छिर्छन्, साँझ घर फर्कन्छन् नै त्यसबाहेक कृषि कर्म पनि गर्छन्। चन्द्रकोट 1 सराङ स्थित शारदा माध्यमिक विद्यालय र वडा नम्बर 5 ग्वाघा माध्यमिक विद्यालयमा विद्यार्थीले इस्कुस, लसुन, च्याउ, सिमी, बोडी र अकबरे खुर्सानीको खेती गरिरहेका छन्। ती विद्यालय प्राविधिक धारतर्फका भने होइनन्। शारदा माविमा कक्षा 8-12 सम्मका 80 विद्यार्थी र ग्वाघा माविका 100 विद्यार्थी कृषि कर्ममा संलग्न छन्। शारदा माविले 1 रोपनी जग्गामा अकबरे खुर्सानी, लसुन र च्याउ खेती गरेको छ। विद्यार्थीलाई सहभागी गराएर विद्यालयको खाली जग्गा प्रयोगमा ल्याइएको प्रधानाध्यापक विष्णु प्रसाद सुवेदीले बताउनुभयो। सिकाइसँगै सिपको अवधारणा ल्याएका हौं, उहाँले भन्नुभयो, यसले विद्यार्थीमा उत्साह थपेको छ। कृषि कर्मको आमदानीबाट विद्यार्थी कल्याणकारी कोष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो। विद्यालयमै कृषि कर्म शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नागरिक दैनिकबाट खुट्टाको औंठा छाप लगाएर 9 करोड़ अपचलन शीर्षकको खबर लिँदैछौं। सुदूरपश्चिम प्रदेशमा एउटा यस्तो गाउँपालिका फेला परेको छ जहाँको एउटा वडामा सामाजिक सुरक्षा भत्ता अनौठो ढंगले अपचलन गरेको पाइएको छ। त्यहाँ खुट्टाको औठा छाप लगाएर वृद्ध भत्ताका नाममा करोड़ौं रकम अपचलन गरेको पाइएको हो। गाउँपालिकाका वडाध्यक्ष र वडा सचिवको समेत मिलो मतोमा वृद्ध भत्ता मात्र नभएर एकल महिला भत्ता पनि नक्कली नागरिक खड़ा गरी खुट्टाको औठा छाप लगाएर वितरण गरेको देखाइ अपचलन गरिएको छ। कैलालीको जानकी गाउँपालिका नौका सोझा जनतालाई झुक्क्यानमा पारी सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। भ्रष्टाचार विरूद्धको सामाजिक अभियानका संयोजक कृष्ण सोडारीले आर्थिक वर्ष 2074-75 77-78 जानकी नौमा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको आरोप लगाउँदै सरकारका विभिन्न निकायमा उजुरी समेत दिनुभएको छ। उहाँले यो विषयमा 2079 साउनमा अख्तियारको कञ्चनपुर कार्यालयमा उजुरी दिनुभएको थियो। सोही उजुरीका आधारमा अख्तियारले छानबिन अन्तिम चरणमा पुर्याएको छ। जानकी गाउँपालिकामा भएको सामाजिक सुरक्षा भत्ताको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। स्रोतले भन्यो सामाजिक सुरक्षाको कार्यविधि अनुसार कानून विपरीत भत्ता दिलाउन भूमिका खेल्ने जनप्रतिनिधि पदाधिकारी वा कर्मचारी विरूद्ध भ्रष्टाचारको मुद्दा चल्नेछ। खुट्टाको औंठा छाप लगाएर 9 करोड़ अपचलन शीर्षकको यो खबर नागरिक दैनिकमा प्रकाशित छ। मध्य पहाड़ी राजमार्गको शुरूआती विन्दुमा तेस्रो पटक म्याद थप्दा पनि काम लथालिंग भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। राष्ट्रिय गौरवको मध्य पहाड़ी राजमार्गको शुरूआती विन्दुमा सड़क निर्माणको काम लथालिंग बनेको छ। राजमार्गलाई विभिन्न 3 खण्डमा कालोपत्र गर्ने जिम्मेवारी लिएका रोशन शिवशक्ति जेवी र सन्तोषी शिवशक्ति जेवीले काममा लापरवाही गर्दा निर्माणले गति लिन नसकेको हो। हालसम्म यो सड़क अन्तर्गतको पहिलो खण्डमा 27, दोस्रो खण्डमा 14 र तेस्रो खण्डमा 49% मात्रै काम भएको छ, जबकि यो सड़क 2078 सालमै पूरा भइसक्नु पर्थ्यो। निर्माण व्यवसायीले ज्याला भुक्तानी नदिएका कारण मजदूरले काम छोडेपछि मध्य पहाड़ी लोकमार्ग अन्तर्गत 51 किलोमिटर क्षेत्र लथालिंग छ। विभिन्न 3 खण्डमा राजमार्ग कालोपत्री गर्ने जिम्मेवारी लिएका रोशन शिवशक्ति जेवी र सन्तोषी शिवशक्ति जेवीले भुक्तानी नदिएका कारण 150 जना कामदार 15 दिन अघि काम छोडेर हिँडेका छन्। 6 महिनादेखि काम गरेको ज्याला नपाएको उनीहरूको गुनासो छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। त्रिकोणात्मक टी20 आई सिरिज नेदरल्याण्डसको सामना गर्दै नेपाल शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। आईसीसी विश्वकप लीग 2 अन्तर्गत 4 सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आज नेदरल्याण्डस विरूद्ध त्रिकोणात्मक टी20 आईमा प्रतिस्पर्धा गर्दैछ। विश्वकप लीग 2मा नेपालले दुवै खेलमा नेदरल्याण्डसलाई हराएको थियो। लीग 2मा नेपालले 8 मध्ये 6 अङ्क बटुल्यो। ब्याटिङ, बलिङ र फिल्डिङमा चुस्त प्रदर्शन गरेको नेपालले टी20 आई सिरिजमा पनि त्यसलाई निरन्तरता दिन योजना बनाएको छ। स्कटल्याण्ड समेत सम्मिलित त्रिकोणात्मक टी20 सिरिजमा नेपालले खेलाड़ी परिवर्तन गरेको छैन। यद्यपि चोटका कारण नेपालले महत्वपूर्ण 2 खेलाड़ी गुमाइसकेको छ। फास्ट बलर सोमपाल कामी र गुलशन झाले स्कटल्याण्डका सबै खेल गुमाएका छन्। नेपाल क्रिकेट संघ क्यानले स्कटल्याण्ड र नेदरल्याण्डस विरूद्धको प्रतिस्पर्धामा किरण ठगुन्ना, लोकेश बम र रूपेश सिंहलाई समावेश गरेको छ। किरण र लोकेश टी20 फर्म्याटमा आक्रामक ब्याटिङ गर्छन्। नेपालले 2014मा आफ्नो पहिलो टी20 आई खेलेको थियो। बंगलादेशमा भएको आईसीसी टी20 विश्वकपमा हङकङसँगको खेल नै नेपालको पहिलो टी20 आई थियो। नेपालले अन्तिम पटक 13 अप्रेल 2025 कुवेत विरूद्ध खेलेको थियो। 2 महिनापछि नेपालले टी20 आई खेल्न लागेको हो। नेपालले अहिलेसम्म 9 टी20 आई खेलेको छ, जसमा 55 जित र 39 हारको सामना गरेको छ। नेपालले 2 पटक आईसीसी टी20 विश्वकप खेलेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं। अस्ट्रेलियामा सर्भर राखेर नेपालमा 68 करोड़ बढ़ीको कर छली, 6 जना विरूद्ध 1 अर्ब 36 करोड़को मुद्दा शीर्षकको खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। राजस्व अनुसन्धान विभागले सर्भर विदेशमा राखेर अनलाइन मार्फत कारोबार गरी राजस्व छली गरेको आरोपमा काठमाडौँको 3 कुने स्थित नेपाल क्यान मो प्रहरी र त्यसका संचालक सहित छ जना विरूद्ध 68,44,00,000 रूपियाँ बिगो र बिगो बराबरको जरिवाना गरी 1,36,88,00,000 माग दावी गर्दै मुद्दा दायर गरेको हो। विभागले उनीहरू विरूद्ध आइतबार पाटन उच्च अदालतमा राजस्व छली सम्बन्धी मुद्दा दायर गरेको हो। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। मधेसको पर्यटनमा जोडिँदै बिहार शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। मधेस प्रदेशलाई अन्तर्देशीय पर्यटकीय गन्तव्य बनाउन नेपाल र भारतका पर्यटन सम्बन्ध संघ संस्थाका प्रतिनिधिले मधेस पर्यटन मिट मार्फत सम्भावनामाथि छलफल चलाएका छन्। नेपाल पर्यटन बोर्डद्वारा जनकपुर र वीरगंजमा आयोजित मधेस पर्यटन मिटमा दुवै देशका पर्यटन सम्बन्ध संघ संस्थाका प्रतिनिधिले मधेसको पर्यटन विकासलाई केन्द्रमा राखेर छलफल गरेका हुन्। शनिबार वीरगंजमा आयोजित समापन कार्यक्रममा टुरिज्म एसोसिएशन बिहारका अध्यक्ष एसके शर्माले नेपाल र भारतबीच ऐतिहासिक एवं धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याउनुभयो। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। खाँडो नदीमा 1.5 अर्ब खर्च तर बाढ़ीको त्रास उस्तै शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। खाँडो नदी व्यवस्थापन 1.5 अर्ब भन्दा बढ़ी रकम खर्चिँदा पनि सप्तरीका दर्जनौं बस्तीमा बाढ़ी पस्ने त्रास कायमै छ। 2072-73 खाँडो नदी व्यवस्थापन आयोजना स्थापना गरेर नदीको व्यवस्थापन थालिएको थियो तर अझैसम्म बाढ़ी नियन्त्रण प्रभावकारी हुन सकेको छैन। कतिपय ठाउँमा तटबन्ध जीर्ण हुँदा बाढ़ीको जोखिम बढ़ेको छ। राजविराज नगरपालिका 15 देउरी भरुवा स्थित भत्किएको करिब 10 मिटर तटबन्ध निर्माण नै हुन सकेको छैन। तटबन्ध नबनाउँदा देउरी भरुवाका 150 घर परिवार बाढ़ीको उच्च जोखिममा छन्। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम यही सकिन्छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।